तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS नेपाली SBS साउथ एसियनमा
आगामी शनिबार हुन लागेको नानाले चुनाव सम्बन्धी प्रसङ्गलाई जुडौँ र हामीले चाहिँ मेलबर्नमा कानुनको क्षेत्रमा कार्यरत रहेका कानुनी जानकार वा वकिल टोनु गोथानेसँग कुराकानी गरेका छौँ। उहाँ चाहिँ केही समय अघि एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पनि हुनुहुन्थ्यो र सन् 2017 2019 उहाँ अध्यक्ष रहनुभएको, तर यो सँगसँगै सन् 2023 भएको एनआरएनए अस्ट्रेलियाको चुनावमा उहाँ निर्वाचन आयुक्त पनि भइसक्नु भएको छ र यसपालिको चुनावका बारेमा चाहिँ सहकर्मी तिनिता सालले गोथानेसँग कुराकानी गर्नुभएको छ। कुराकानीको पहिलो भाग तपाईँले गत मङ्गलबारको प्रत्यक्ष कार्यक्रममा सुनिसक्नु भएको छ र जसमा चाहिँ हामीले चुनाव प्रक्रियाका बारेमा चर्चा गरेको थियो। अहिलेका लागि भने चाहिँ दोस्रो भाग सुन्ने बेला भएको छ, जसमा चाहिँ सहकर्मी तिनिता सालले गोथानेलाई एनआरएनएलाई लिएर पछिल्लो समय रहेका विवाद र तिनले यो निर्वाचनमा कस्तो प्रभाव पार्छ भन्ने लगायतका विषयमा प्रश्न सोध्नु भएको थियो र हामी श्रोताहरूलाई जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो र एसपिएसको यसमा समर्थन वा विरोध भने छैन।
हजुर, अब पछिल्लो समयमा भनौँ न स्पेसिफिक इन्सिडेन्ट भन्दाखेरि अब एनआरएनए अस्ट्रेलिया वा त एनआरएनएलाई नै लिएर विभिन्न विवादहरू भइरहेका छन् होइन। विशेष गरी त अब नेपालमा चाहिँ सर्वोच्च अदालतमा एनआरएनएको जुन मुद्दा छ, विचाराधीन मुद्दा, त्यो त्यसको सन्दर्भमा अब कतिले चाहिँ चुनाव हुनु हुँदैन भन्ने कुराहरू आइरहँदा अस्ट्रेलियामा चाहिँ भइरहेको छ होइन। यसलाई लिएर चाहिँ अलिकति बुझाइदिनुहोस् न, नेपालमा खासमा के भइरहेको हो र अस्ट्रेलियामा चाहिँ कतिको प्रभाव छ कि छैन।
तपाईँको यो क्वेसनको एन्सर गर्नको लागि चाहिँ म 2017 पुग्नुपर्छ। 2017 चाहिँ म प्रेसिडेन्टको रेसमा थिएँ, मसँगै अर्को उहाँ तिनजना प्रतिस्पर्धा गर्ने साथीहरू हुनुहुन्थ्यो, भाइहरू हुनुहुन्थ्यो। तिनवटा जो क्यान्डिडेट मेरो कम्पिटिसनमा हुनुहुन्थ्यो उहाँहरूले चाहिँ फर नेपाली बाई नेपाली भन्ने यो यो आइसिसीको नाराअनुसार चाहिँ चुनावमा उठ्नुभएको थियो भने म चाहिँ फरकबाट थिङ्क ग्लोबल एक्ट लोकल। मेरो चाहिँ जहिले पनि के थियो भन्दाखेरि चाहिँ हामी यो नन रेसिडेन्ट नेपाली संस्था चाहिँ अस्ट्रेलियामा मेन फोकस हुनुपर्छ र केही पर्सेन्ट मात्रै हामी नेपालमा चाहिँ गर्नुपर्छ भन्ने मेरो बिलिफको अनुसार म उठेको थिएँ र लकीले चुनाव पनि जितेँ। अब अहिलेको यो आइसिसी यो एनसिसी को जुन यो मिलाप छ, यो मिलाप चाहिँ खास भन्ने हो भने सिम्बोलिक मिलाप मात्रै हो, किनकि कुनै पनि लिगल ले चाहिँ जोड्दैन। यो यहाँको नन रेसिडेन्ट नेपाली संस्था यो एउटा इन्डिपेन्डेन्ट संस्था हो, त्यो संस्था जोसँग पनि मिल्न सक्छ बाहिर। अब अहिले चाहिँ यो जुन कुरा कोर्टमा मा छ मा चाहिँ कुन आइसिसी चाहिँ आधिकारिक भन्ने यो 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 बहसमा चाहिँ मलाई लाग्छ हामी जस्तो पब्लिकले चाहिँ एउटा जजलाई नै छोडिदिनुपर्छ जस्तो लाग्छ मलाई, र यो विवादमा चाहिँ आउनुहुन्न भन्ने चाहिँ मेरो एउटा भ्यू छ। र अस्ट्रेलियामा चाहिँ भइसकेपछि जब यो इन्डिपेन्डेन्ट बडी आफ्नै बडी भइसकेपछि चाहिँ बाहिर यो आइसिसीको जहाँ डिसिजन भए छैन त्यो विवादलाई लिएर चाहिँ यहाँ चाहिँ हामीहरू डिभिजन हुनुहुन्न भन्ने चाहिँ मेरो उस।
हजुर, अनि त्यसले चाहिँ अस्ट्रेलियाको जुन अब यो चुनाव हुँदैछ त्यसलाई चाहिँ प्रत्यक्ष रूपमा प्रभाव पार्छ कि पार्दैन, एउटा कानुनी रूपमा हेर्दा भनौँ न। अब अस्ट्रेलियामा चुनावपछि जुन नयाँ समितिहरू गठन हुन्छन् होइन, त्यो त्यसको जुन नतिजा आउँछ त्यसले चाहिँ मान्यता पाउने नपाउने कानुनी जटिलताहरू चाहिँ कस्तो हुन्छ?
अब यो यो नन रेसिडेन्ट संस्था अस्ट्रेलिया आफैमा एसिकमा रेजिस्टर भएको संस्था भएकोले गर्दाखेरि इन्डिपेन्डेन्ट भएकोले गर्दाखेरि र त्यो संस्थाको रेजिस्ट्रेसन गर्ने पहल गर्ने म नै भएको हिसाबले चाहिँ यो जुलाई 26 हुन लागेको चाहिँ के भन्छ अरे चुनावले यो एसिकको र कर्पोरेसन एक्टलाई कम्प्लायन्स भएर चुनाव गऱ्यो भने यो चुनावको नतिजा अस्ट्रेलियाको हकमा भ्यालिड हुने भयो। अब क्वेसन चाहिँ के आयो भन्दाखेरि त्यो जितेको कमिटी र हाम्रो होपफुली हाम्रो अहिलेको बोर्ड मेम्बर र हाम्रो इलेक्सन कमिसनरले चाहिँ कर्पोरेसन एक्ट र एसिकको कम्प्लायन्सबाट यो चुनाव गराउँछ भन्ने मलाई आश छ. त्यो भयो भने त्यो भ्यालिड कमिटी बन्ने भयो. अब त्यो भ्यालिड कमिटीसँग चोइस भयो कि नेपालमा कोर्टमा मा बस भएको दुईवटा ग्रुपमा चाहिँ जजमेन्ट आइसकेपछि अलायन्स गर्ने हो कि त्योभन्दा अगाडि गर्ने हो.
त्यसको अब पछि के हुन्छ भन्ने जिम्मेवारी चाहिँ कसको हुन्छ? अस्ट्रेलियाको हुन्छ कि सम्पूर्ण हुन्छ नि एनआरएनएको?
आई थिङ्क यो भनेको त तपाईँ चाहिँ जो पनि नेपालबाट अथवा नेपाली ओरिजिनको अरू देशबाट यहाँ अस्ट्रेलियामा आइसकेपछि हामीहरू भनेको सबैजना एनआरएन भएकोले गर्दाखेरि र त्यो संस्थाको मेम्बर चाहिँ हाम्रो चाहिँ एसिकमा रेजिस्टर भएकोले गर्दाखेरि हामीहरूले चाहिँ यो यो संस्थाले चाहिँ इन्डिपेन्डेन्ट डिसिजन गर्न पाइन्छ र लिगल र भ्यालिड डिसिजन गरेको छ भने त्यो भ्यालिड हुन्छ.
यही सँगै अब ठ्याक्कै अर्को प्रश्न चाहिँ हालै अब एनआरएनए अस्ट्रेलिया लिमिटेड नामक जुन वैकल्पिक संस्था पनि स्थापना भएको भनेर कुरा आएको थियो होइन, एसिकमा पनि दर्ता भएको भनेर, यसमा चाहिँ तपाईँको विचार के छ?
अब यसमा चाहिँ अब आफू पनि एउटा चाहिँ अब लयर भएको हिसाबले यसमा दुईवटा पार्ट छ. एउटा पार्ट भनेको चाहिँ कुनैले चाहिँ लिगली अथवा चाहिँ कुनै संस्था खोल्न चाहन्छ र त्यो संस्थाले हाम्रो कम्युनिटीलाई हेल्प गर्न चाहन्छ भने त्यो त्यो कुरा गल्ती भएन र नेपालकै के भन्छ अरे जुन त्यहाँ मुद्दा चलिरहेको छ त्यसकै पार्ट अफ द एउटा चाहिँ के भन्छ अरे एउटा अलायन्स चाहिँ संस्था यहाँ खुल्नुमा चाहिँ मेरो विचारमा त्यो गल्ती पनि भएन किनकि त्यहाँ हुनै नहुने थियो भइसक्यो यहाँ हुनुमा. अब क्वेसन के हुन्छ भन्दाखेरि यसलाई चाहिँ हामी समाजलाई डिभिजन भएको भन्ने कि यसलाई चाहिँ के भन्ने, यो भनेको चाहिँ नेपाली कम्युनिटीलाई लस भन्ने कि के भन्ने भन्ने यो आफ्नो पर्सपेक्टिभ आउँछ. तर मलाई के लाग्छ भन्दाखेरि दुई तिन लाख पपुलेसन भएको ठाउँमा 10%भन्दा पनि बढी मेम्बर चाहिँ नन रसियन नेपालीको नभइसकेपछि आई थिङ्क कुनै न कुनै सेक्टरलाई त हामीले चाहिँ हेर्नै पऱ्यो. हामी एउटा मात्रै हुन्छु आर्टिफिसियल चाहिँ एकता आर्टिफिसियल एकता देखाउनुभन्दा बरु डाइभर्सिटी युनिटीको चाहिँ बिलिफ हुने मान्छे म भएकोले गर्दाखेरि चाहिँ मलाई लाग्छ त्यो चाहिँ कुनै त्यो कुरा कुनै गल्ती होइन.
अब दुईवटा संस्था फरक फरक नै दर्ता भएपछि त अब अलिक कानुनी रूपमा हेर्दाखेरि चाहिँ कस्तो हुन्छ त्यो?
अब कानुनी रूपमा चाहिँ अब एउटा कुरामा चाहिँ इस्यु हुन सक्छ. फरक फरक नाम भएको भए इस्यु हुँदैन थियो. सिमिलर नाम भइसकेपछि ट्रेडमार्कका इस्यु आउन सक्छ. त्यो पोटेन्सियल एउटा चाहिँ एउटा पार्ट हुन्छ.
र श्रोताबेन सहकर्मी दिनेता रिसालले मेलबोर्नमा कानुनको क्षेत्रमा कार्यरत रहेका कानुनी जानकार वा वकिल समेत रहेका टोनु कुथानेसँग गरेको यो कुराकानी सुन्यौँ. र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति चाहिँ एसपिएसको समर्थन वा विरोध छैन. र पुरा कुराकानी चाहिँ हाम्रो वेबसाइट sbs.com.au/nepalima गई वा हाम्रो निःशुल्क एसपिएसको अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ.
SBS नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्.
श्रोताबिन्द शनिबार जुलाई 26 गैर आवासीय नेपाली सङ्घ एनआरएनए अस्ट्रेलियाको निर्वाचनकै प्रसङ्गलाई जोडौँ र उक्त निर्वाचन सम्पन्न गर्न चाहिँ निर्वाचन आयोगको गठन भएको थियो जसको नेतृत्व चाहिँ दिल्ली ढकालले लिइरहेका छन् र निर्वाचनका लागि एक हप्ताभन्दा कम समय बाँकी रहँदा सम्पूर्ण तयारी चाहिँ पुरा भइसकेको प्रमुख आयुक्त रहेका दिल्ली ढकालले बताएका छन्। ढकालसँगको कुराकानी सुन्नतर्फ लागौँ जहाँ चाहिँ हाम्रा सहकर्मी समीर घिमिरेले विवाद आइरहने मतदाताको प्रमाणीकरण सम्बन्धी विषयलाई यसपटक कसरी सम्बोधन गरियो भनेर प्रश्न गर्नुभयो छ र अघि भने चाहिँ यस कुराकानीमा व्यक्त गरिएका विचार चाहिँ वक्ता स्वयंको हो र यसमा एसपिएसको समर्थन वा विरोध भने छैन.
अब यसमा एउटा स्ट्यान्डर्ड सिस्टम छ, अब यो एमएस सिस्टम भनिन्छ. स्मार्ट एनआरएनए को पोर्टल मार्फत मतदाताहरू आफैले आफ्नो सेल्फी खिचेर आफ्नो चाहिने तपाईँको रेजिडेन्स भएको प्रमाणित गर्ने डकुमेन्ट अपलोड गरेर आफ्ना इमेल आफ्ना टेलिफोन आफ्ना इन्फर्मेसनहरू त्यहाँ अपडेट गरेर सिस्टम मार्फत नै उहाँहरूले पेश गर्नुभएको छ र कतिपय लाइफ मेम्बरहरू हुनुहुन्छ, लाइफ मेम्बरहरूले सुरुमै त्यही माध्यमद्वारा नै आफ्ना इलिजिबिलिटीहरू मिट गरेर, क्राइटेरिया मिट गरेर आफूलाई मेम्बर बनाइसकेको हुनाले एकाध रूपमा कुनै कुनै मतदाताहरूले चाहिने डकुमेन्ट पेस गर्न नसकेको सन्दर्भमा उहाँहरूसँग बुझबुझारत गरेर उहाँहरूले अपलोड गरेको अवस्थामा, अपडेट गरेको अवस्थामा डेडलाइन नसकिँदै त्यो अवस्थामा एसिस्ट गर्ने काम त भयो नै, नत्र यसमा खासै समस्या आएन।
अब चुनावको कुरा गर्दाखेरि जहिले पनि सबैजनाको ध्यान अध्यक्षमा जान्छ होइन, यसपल्ट अध्यक्षको उम्मेदवारीमा कतिजनाले उम्मेदवारी दिनुभएको छ र उहाँहरू को को हुनुहुन्छ?
यो एउटा चाखलाग्दो कुरा छ समीरजी। अस्ट्रेलियामा मैले मेरो जानकारीमा आएसम्म यस पटकको निर्वाचन सबैभन्दा ठुलो निर्वाचन हो। मतदाताको संख्याले, उम्मेद्वारको संख्याले तपाईँलाई प्रष्ट भन्दा देशका विभिन्न स्टेट र टेरिटोरी र राष्ट्रिय कार्य समिति र अस्ट्रेलियाबाट प्रतिनिधित्व हुने इन्टरनेसनल कोअर्डिनेसन काउन्सिलका सदस्यहरूको यी सबैको तपाईँले संख्या गर्नुभयो भने यस पटकको निर्वाचन निर्वाचनमा 389 उम्मेदवारहरू हुनुहुन्छ र 389 उम्मेदवारहरूलाई 16,113 जना मतदाताहरूले भोट गर्दै हुनुहुन्छ। जबकि म तपाईँलाई सम्झाउँ, विगतको अवस्थामा सबैभन्दा ठुलो भोटरहरूको संख्या भएको लास्ट इयर टू इयर्स बिफोर हो, त्यो अवस्थामा पनि करिब 15,700 हाराहारीमा हुनुहुन्थ्यो भनेपछि यसपटक हामीले त्यो संख्यामा पनि बढोत्तरी आएको पाएका छौँ। त्यसैले मैले यहाँलाई अध्यक्षको उम्मेदवारको सन्दर्भमा जुन प्रश्न छ यसमा अहिलेसम्म हामीले 3 उम्मेदवारहरूको उम्मेदवारी परेको हामी जानकारी दिन सक्छौँ। अब एकजना भैरव ढकाल हुनुहुन्छ, अर्को सञ्जीव गोर्खाली ढकालै हुनुहुन्छ र तेस्रो सन्तोष कुँवर हुनुहुन्छ।
उहाँहरू कुन कुन राज्यको?
भैरवजी वेस्टर्न अस्ट्रेलिया पर्थबाट बिलङ्ग्स गर्नुहुन्छ, सञ्जीवजी नर्दर्न टेरिटोरी डार्विनबाट बिलङ्ग्स गर्नुहुन्छ भने सन्तोषजी क्विन्सल्यान्डबाट बिलङ गर्नुहुन्छ।
हजुर, अब सबभन्दा ठुलो निर्वाचन नै भन्नुभयो होइन एनआरएनको लागि, अब यसलाई चाहिँ म्यानेज गर्ने जिम्मेदारी तपाईँलाई, तपाईँको काँधमा छ, यसलाई कसरी म्यानेज गर्ने विचार गरिरहनु भएको छ?
धन्यवाद, यो अत्यन्त महत्त्वपूर्ण प्रश्न हो। हामी कतिपय सन्दर्भमा हामीले हाम्रो जिम्मेवारीलाई पटक बिर्सिएर आँखा चिम्लिएर अरूलाई खबरदारी गर्न चाहिँ हामी असाध्यै अग्रसर हुने हाम्रो जुन एउटा परम्परा छ, हाम्रा केही साथीहरूको त्यो स्थिति पनि देख्छु मैले। तथापि यो एउटा स्वयंसेवी आन्दोलनमा हामीले चाहिने एउटा हामीलाई बोर्ड अफ डिरेक्टरले अब एउटा चाहिने तपाईँको निर्वाचन समितिको जिम्मा दिएको छ, त्यसमा अब एउटा राष्ट्रिय निर्वाचन समिति छ 15 सबै साथीहरू औरात्र काम गर्नुभएको छ। र यो काम के आधारमा गरिन्छ भने एनआरएन अस्ट्रेलिया हिजो जन्मिएको संस्था होइन, यो करिब 2 पुरा भइसकेको छ। यो क्रममा हाम्रा अग्रजहरूले एउटा फ्रेम तयार गरिदिनु भएको छ, यसका विधान छन्, यसका बायलज नियमावलीहरू छन्, हामी सबै कुरा त्यही कानूनको परिधिमा टेकेर काम गर्दाखेरि खासै समस्या हुँदैन। अब हामी विधान र बायलजलाई आधार बनाएर हाम्रा अग्रजहरूको प्र्याक्टिसलाई पनि कहिले काहीँ एउटा नजिरको रूपमा लिएर अगाडि बढिरहेको परिस्थिति छ।
र अन्त्यमा चाहिँ अब मतदाताहरूले यसमा यो चुनावमा चाहिँ कसरी मतदान गर्न सक्नुहुन्छ?
यो महत्त्वपूर्ण प्रश्न छ समीरजी। हामीले अब मेरो आफ्नो व्यक्तिगत अनुभवमा हामीले यहाँ पेपर ब्यालेटमा पेपरमा भोटिङ गरेदेखि अहिलेसम्म अनलाइनको फेजमा आइपुगेका छौँ, डिजिटल भोटिङ सिस्टममा आइपुगेका छौँ। अहिले संसार प्रविधिको हिसाबले धेरै फड्को मारिसकेको परिस्थिति छ, त्यसो भावनाले हामीले विगत केही वर्षदेखि नै यहाँ अनलाइन भोटिङलाई प्र्याक्टिसमा ल्याइसकेका छौँ र यसपटक पनि हामी फुल अनलाइन सिस्टमबाट नै मतदान गराउनेछौँ।
भनेपछि पहिले जस्तो लाइन लागिरहनु परेन फिजिकली?
पर्दैन, पहिले जस्तो लाइन लाग्नु पर्दैन। तपाईँको मोबाइलमा, तपाईँको इमेलमा कोड आउँछ, त्यस पछाडि चाहिने तपाईँ आफ्नो मतदान प्रक्रियालाई सुचारू रूपमा अगाडि बढाउन सक्नुहुन्छ।
र श्रोताबिन्द उहाँ हुनुहुन्थ्यो निर्वाचन सज भनौँ न शनिबार 26 जुलाईका लागि तय भएको गैर आवासीय नेपाली सङ्घ एनआरएनए अस्ट्रेलियाको निर्वाचन आयुक्त रहेका डिल्ली ढकालसँगको कुराकानी सहकर्मी समीर घिमिरेले गर्नुभएको थियो। र हामी यहाँलाई जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त भएका विचार चाहिँ वक्ता स्वयंको हो र यसको एसबिएससँग कुनै एसबिएसले कुनै समर्थन वा विरोध पनि गर्दैन। मी आउँदो शनिबार हुन लागेको 26 जुलाईका लागि तय भएको एनआरएनए अस्ट्रेलियाको चुनावकै विषयमा केन्द्रित भएर कुराकानीलाई अगाडि बढाउँदैछौँ। र यसपटक चाहिँ क्विन्सल्यान्डबाट सन्तोष कुवार, डार्विनबाट सञ्जीव ढकाल र पर्थबाट भैरव ढकालले शनिबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। र यसअघिका चुनावमा जस्तै यसपटक पनि हामीले अध्यक्षका उम्मेदवारसँग उहाँहरूको चुनावी एजेन्डा र गैर आवासीय सङ्घको नेतृत्व लिने अवसर पाए प्राथमिकतामा पर्ने विषयका बारेमा कुराकानी गर्ने प्रयास गरेका छौँ। हामीले अध्यक्षका उम्मेदवारमध्ये सन्तोष कुवर र भैरव ढकालसँग कुराकानी गरेको भए पनि अर्का उम्मेद्वार सञ्जीव गोर्खाली ढकालसँग चाहिँ सम्पर्क गर्ने प्रयास असफल भएको छ। यद्यपि हामी अर्को हप्ताको कार्यक्रममा उहाँको अन्तर्वार्ता समेट्ने प्रयास पनि हामी गर्नेछौँ। र अब आजको कार्यक्रममा चाहिँ अध्यक्षका उम्मेद्वार सन्तोष कुमार र भैरव ढकालसँग गरिएको कुराकानी सुन्नतर्फ लागौँ। यस कुराकानीमा व्यक्त भएका विचार वक्ता स्वयंको भएको जानकारी दिन चाहन्छु। र सुरुमा चाहिँ सन्तोष कुमारबाट आफू अध्यक्ष पदमा निर्वाचित भएको अवस्थामा के गर्ने योजना छ त भन्ने बारेमा हामीले प्रश्न गरेका थियौँ।
मेरो चाहिँ जसरी हाम्रो स्टेटमा चाहिँ स्टेटको फोरम हुन्छ, जसरी हाम्रो युथ फोरम हुन्छ, वुमन फोरम हुन्छ, ती फोरमहरूले जति अहिले काम गरिरहेको छन् तिनीहरूलाई अझै इम्पावर गर्न जरुरी छ। स्टेटमा हामीले जुन एक्सपिरियन्स गऱ्यौँ साना समस्यादेखि होइन ठुला समस्या सबैमा स्टेटहरूले पनि कति केसेसमा फ्रेस अनुहारहरू आएका छन्, फ्रेस युथहरू एनआरएनमा केही गर्छु भनेर आएका छन्, ती युथहरूलाई हामीले सिकाउनु जरुरी छ। होइन तपाईँको 8 स्टेट एन्ड टेरिटोरिजमा तपाईँले एकदमै धेरै युथहरूको इन्भल्भमेन्ट आएको छ कि इन्ट्रेस्ट आएको छ, त्यो इन्ट्रेस्टलाई क्यारी ओभर गर्नको लागि स्टेटमा भएको स्टेट फोरम होइन वुमन फोरम सबै फोरमहरूमा जहाँ 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 हामीले हाम्रो हामीसँग एनआरएन छ जोडिन आउनु भएको छ उहाँहरूलाई इम्पावर गर्ने एउटा मेरो प्रथम एजेन्डा रहेको छ। होइन अर्को एजेन्डा चाहिँ संस्थामा चाहिँ आफै जे जति हामीले भने पनि संस्थामा एउटा क्यास फ्लो नभएसम्म भन्नाले संस्थामा पैसा नभित्रेसम्म हामीले गर्न चाहेका कार्यहरू चाहिँ अधुरा हुन्छन्। त्यही कारणले मैले संस्थामा $2 million भित्राउनको निमित्त छुट्टै एउटा टास्क फोर्स ग्रान्ट अफिसर हाम्रो अहिले कन्स्टिट्युसनले पनि हामीले एकजना नोमिनेटेड पोजिसन रहेको छ ग्रान्ट अफिसर भनेर। ग्रान्ट अफिसरको काम यो 2 वर्ष ग्रान्ट लेख्ने मात्रै हुन्छ, उहाँको स्पेसल स्किल्सको आधारमा संस्थामा चाहिँ $2 million टार्गेट राखेर कार्य गर्ने योजना बनाएको छु। त्यसै गरी सेकेन्ड जेनेरेसनको पनि विङ बनाउनु जरुरी छ, जस एउटा नेटवर्किङ इभेन्ट जति हाम्रो 20-30 जनाको आइटी प्रोफेसनल 20-30 जना चाहिँ हेल्थ प्रोफेसनल्स होइन इन्जिनियर्सहरू जति पनि आफ्नो क्षेत्रमा एकदमै राम्रो गरिराख्नु भएको छ उहाँहरूलाई जोडेर एउटा ठुलो नेटवर्किङ इभेन्ट गर्ने, त्यो इभेन्टमा चाहिँ कलेजका ग्रेजुएट्सहरू युनिभर्सिटी ग्रेजुएट्सहरू होइन स्टुडेन्टहरू तिनीहरू दुइटाको चाहिँ ब्रिज हुन जरुरी छ। कति केसेसमा हामीले युथहरूले काम पाएन भन्ने कुरा एकदमै चाहिँ आउने गर्छ, उहाँहरूको स्किल सेट डेभलपमेन्टलाई पनि हामीले त्यस्ता मेन्टरसिपको कामहरू नेटवर्किङ इभेन्टहरू गर्नु जरुरी छ, जहाँ चाहिँ उहाँहरूले आफ्नो नेपालीहरूले ओहो यत्रो यो एनजिओ कम्पनीमा यस्तो गरिराख्नु भएको रहेछ भन्ने कुराको इन्फर्मेसन सेयरिङ होस्, उहाँहरू बिचको एउटा ब्रिज बन्न हामीले एउटा त्यो इभेन्टको मैले परिकल्पना गरेको छु। हामीले नेपालमा पनि हामीले सानो पाइलट प्रोजेक्टहरू केही इन्भेस्टमेन्ट गर्न सकिन्छ कि भन्ने, सानै स्केलमा भए पनि एउटा पाइलट प्रोजेक्ट अहिलेसम्म एनसिसीले इन्भेस्टमेन्ट अलि अगाडि भएको थियो होइन गणेश के सिधाईको पालामा भएको थियो तर त्यति सक्सेसफुल रन हुन सकेन, तर अहिलेको कन्टेक्स्टमा होइन हामी एज अन्टरप्रेनरहरू पनि यो एनआरएनसँग जोडिँदै यसले नेपालमा पनि लगानीका लागि केही मेरा एजेन्डाहरू छन्।
हुने थिए एनआरएनएको अध्यक्ष पदको उम्मेद्वार सन्तोष कुमार, अब चाहिँ अर्का उम्मेद्वार भैरव ढकालको योजना बारेमा पनि सुनाऊ।
अब मेरा चाहिँ स्पेसिफिक एजेन्डाहरू भनेका चाहिँ अब पहिलो नम्बरमा त एनआरएनप्रति चाहिँ हामीले विश्वास राख्नु पर्यो। अहिलेको भने 15,000-16,000 मेम्बर छौँ, सबैलाई प्रति चाहिँ आस्था हुने मेम्बरसिप लिने अथवा हामीले चाहिँ स्टेटहरूमा भएका हरेक चिजहरूलाई चाहिँ डाइरेक्ट रूपमा एउटा चाहिँ मेकानिजम बनाउने हो। त्यसपछि आएर एनआरएनलाई चाहिँ सेन्ज हुन नदिनको लागि चाहिँ हाम्रा सिनियरहरू र युथहरूलाई कसरी हामीले कनेक्टिभिटी गर्न सकिन्छ, सिनियर पनि एनआरएन पऱ्यो युथहरूलाई पनि इन्ट्री गराउनु पऱ्यो, फेरि यहाँ युथहरू छ मैले यो एनआरएनलाई आइसिसी लेभलमा गरेँ हेरेर आउँदाखेरि चाहिँ मैले हरेक राष्ट्रमा के भइरहेछ भने हाम्रा यो अस्ट्रेलियामा आउने बसोबास गरेका हाम्रा बच्चाहरू एनआरएन लगाउनको लागि हामी कुन किसिमको मेकानिजम गर्न सकिन्छ भन्ने कुरा विज्ञहरूको फर्म बनाएर उनीहरूको आफ्नै किसिमको युथ कनेक्सन गर्ने यो छ। त्यति मात्र नपर्दो समाजमा विभिन्न किसिमका समस्याहरू हामी पर्छन् घराइसी कुरा हेल्थका कुरा होइन यो विभिन्न हुन सक्छन् त तिनीहरूलाई पनि हामीले सहजीकरण गर्नको लागि त्यस्ता किसिमका के भन्छ यो टिमहरू गठन गरेर सुझाव दिने उहाँहरूलाई सहजीकरण गराएर हामीले अगाडि बढ्न सकिन्छ। अब एनआरएनको मेन उद्देश्य भनेको हाम्रो चाहिँ के छ भने नेपालमा आपत विपद र विदेशमा भएका नेपालीहरूको कुनै पनि सानोतिनो आपत विपद पर्दाखेरि हामी चाहिँ उहाँहरूको नजिकमा पुगेर हेल्प गर्न सकौँ। यिनै मेकानिजमलाई थिएकेर चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भने पहिले पनि भएको छन् अघि अब नगरेका होइन रजहरूले गर्दै आउनु भएको छ र त्यसलाई चाहिँ अलिकति परिमार्जित गर्दै गर्न र आजको आवश्यकता के हो भनेर चाहिँ लिनको लागि प्लस विज्ञहरू युथहरू उमेनहरू अथवा विभिन्न समुदायका सामाजिक के भन्छ सामाजिक संस्थाहरूका लिडरहरूबाट हामीले चाहिँ राय सङ्कलन गरेर एउटा यस्तो किसिमको मेकानिजम बनाउँछौँ कि ताकि दुई वर्षपछि जो पनि एनआरएनको मेम्बर बन्न सकौँ ओहो एनआरएन त सहयोग गर्दो रहेछ होइन ब्याकवर्ड्समा गरिएका सहयोगहरूको आधारहरूलाई हामीले देखाइदिने होइन इभन त एनआरएनको मेम्बर बन्दा हुने फाइदाहरूको गराइदिने भनेर चाहिँ एउटा चाहिँ हामीले त्यस्तो किसिमको योजना गर्नेछौँ।
श्रोताबिन हामीले पछिल्लो समय एनआरएन एलाई लिएर आउने विवादहरूका बारेमा पनि कुराकानी गरेका थियौँ। सन्तोष कुवर र भैरव ढकालले चाहिँ विवादका विषयमा के भनेका थिए यो पनि सुन्नतर्फ लगाऊ।
मेम्बरसिपको सदस्यता सङ्ख्याको हिसाबले हेर्ने हो भने चाहिँ करिब 15,000-16,000 बिचमा चाहिँ एनआरएनएको सदस्य हुनुहुन्छ। तर बारम्बार प्रश्न चाहिँ उठ्ने एउटा के हो भने विद्यार्थीहरूले चाहिँ कि एनआरएनए हाम्रो संस्था होइन र हाम्रो लागि चाहिँ एनआरएनएले केही गर्नु पर्दैन भनेर भन्ने गरिन्छ। यद्यपि संस्थाले अब पहिला पहिला अप्ठ्यारो परेको बेलामा विद्यार्थीलाई सहयोग नगरेको त होइन, तर पनि त्यो गुनासो सम्बोधन गर्नको लागि चाहिँ के विद्यार्थीको एनआरएनए सङ्गठन विद्यार्थीका लागि होइन भनेर जुन प्रश्न आउँछ त्यसको लागि चाहिँ त्यो प्रश्नको उत्तरको लागि के योजना छ तपाईँहरूको। अर्को कुरा चाहिँ अलिकति आलोचनात्मक भएर पनि हेरौँ, जस्तै मैले एउटा सामाजिक सञ्जालमा देखेको थिएँ एनआरएनए पैसा उठाउने मासु पोलेर खाने भनेर एकजनाले राख्नु भएको थियो, त्यो आलोचना हो होइन। यो यस्तो खालको आलोचनालाई चाहिँ तोड्नको लागि चाहिँ तपाईँहरूको योजना के छ, किनभने यो आलोचना अहिलेदेखि मात्र होइन धेरै लामो समयदेखि त्यो विकसित रूपमा त्यो सुन्दै आएको कुराहरूलाई त्यो तपाईँहरूले पनि सुनिराख्नु भएको छ, त्यो चिजलाई चिर्नको लागि चाहिँ योजना के बनाउनु हुन्छ सन्तोषजी?
कन्स्टिट्युसनल्ली चाहिँ हामी एज एनआरएन अस्ट्रेलिया भनौँ अथवा एनआरएन ग्लोबल्ली पनि एनआरएन त स्टुडेन्टलाई पनि मेम्बर होस् भन्ने नै हो, तर नेपालको संविधानले चाहिँ स्टुडेन्टलाई चाहिँ एनआरएन मान्दैन। यदि हामीले स्टुडेन्टलाई पनि मेम्बर बनाउन पाउँथ्यौँ भने त सायद यो 15,000 भन्दा अझ धेरै मेम्बर बन्थ्यो, संस्थामा अझ धेरै पैसा आउँथ्यो। यो हामीले नचाहेर चाहिँ होइन, यो कन्स्टिट्युसनली चेन्ज गर्नुपर्ने हुन्छ। त्यसमा हाम्रो एडभोकेसीका कुराहरू यही भएर जोडेका छौँ, आइसिसी लेभलबाट हुन्छ कि अथवा हामीले नेपालमा चाहिँ त्यो कन्स्टिट्युसनमा पोलिसीहरू चेन्ज गर्नलाई चाहिँ हामीले कोसिस गर्छौँ होइन फर्स्ट। तर सहयोगको कुरामा चाहिँ हामीले हाम्रो मेम्बर होस् नहोस् स्टुडेन्ट होस् त्यसमा कुनै पनि डिफ्रेन्सेस छैन। जस्तो जुन हिसाबले सहयोग गर्ने कुरामा सोसियल वेलफेयर फन्डको एकदमै सहयोग लिने चाहिँ स्टुडेन्टहरू नै हुनुहुन्छ होइन, त्यसमा अब हामीले चाहिँ स्टुडेन्टहरूलाई सहयोग गर्ने कुरामा चाहिँ अरू एभेन्यूहरूमा युथलाई जोड्ने कुराहरूमा होइन, जसरी हामीले सहयोग गर्ने कुराहरूमा चाहिँ हामी आफै पूर्वाग्राही भएर चाहिँ सहयोग गरेका छैनौँ, तर एनआरएनसँग चाहिँ जुन हिसाबले कन्स्टिट्युसनल्ली एउटा गर्न सकेनौँ त्यो कारणले गर्दा एनआरएन हाम्रो होइन भन्ने जुन एउटा भावनामा ठेस पुगेको छ त्यसलाई अझै हामीले बेटर गर्नु चाहिँ छ होइन। अघि हजुरले भनेको जस्तै कमेन्ट आउनुको कुरामा चाहिँ हामीहरू चाहिँ यसरी भोट माग्ने क्रममा विभिन्न स्टेट एन्ड टेरिटोरीमा जाँदै गर्दा साथीहरूले चाहिँ एउटा सहकार्यको रूपमा एउटा नेटवर्किङ इभेन्टका रूपमा चाहिँ एउटा प्रोग्राम अर्गनाइज गरिदिनुहुन्छ, त्यहाँ स्पेसली अस्ट्रेलियन ट्रेडिसन त बारबेक्यू होइन, त्यहाँ जाँदै गर्दा म आउँदिनँ भन्नु भएन, गएर हामी भेट्छौँ साथीहरूलाई होइन, गफ गर्छौँ, त्यो कुराहरूलाई चाहिँ अलिकति बढी हामी जुन हिसाबले कल्चरली हामी आएका छौँ नि चाहिँ ठोकिहाल्ने नेगेटिभ कमेन्ट ठोकिहाल्ने त्यो चाहिँ एकदमै कम गर्न जरुरी छ होइन। ती
सबभन्दा पहिले त हामीले कस्तो हुन्छ भनेदेखि हामीले दिने सेवाहरू विद्यार्थी मात्रै होइन, विद्यार्थी हो मैले अहिले यो हरेक क्षेत्रको मान्छेहरूलाई हामी सेवा दिन्छौँ। सेवा भनेको एउटा उल्ला लागेर चाहिँ जागिर लगाइदिने त्यो मात्रै नभएर हाम्रो सेवाहरू चाहिँ के छ विज्ञहरूलाई एक ठाउँमा भेला पार्नु पनि सेवा हो होइन। अघि नै मैले एकचोटि जोडेका थिएँ हामीले के बुझ्नुपर्छ भने अबको युथ भनेको अथवा विद्यार्थी भनेको नेपालबाट आउने र यहीँ बसेका मान्छेहरूलाई चाहिँ हामीले कनेक्ट गराउन सक्नु पऱ्यो हाम्रा नेपालीका बच्चा र उहाँ त्यसलाई के गर्नु पऱ्यो. पहिलो नम्बरमा हामीले हाम्रा बच्चाहरूलाई मेम्बर बनाउनु पऱ्यो. हामीले हाम्रा बच्चाहरूलाई चाहिँ त्यो के भन्छ एनआरएनभित्र लेखाएर चाहिँ अघि सन्तोषीले भने जस्तै एनआरएनभित्र चाहिँ के हुँदो रहेछ राम्रो हुँदो रहेछ छैन भनेर चाहिँ सिकाउनु पऱ्यो. अब उहाँहरूलाई मेम्बरसिपको कुराहरू छ, विधानको कुराहरू छ, के हामीले यिनै कुराहरूलाई चाहिँ नेपाल गभर्मेन्टले दिएको विधानलाई चाहिँ चेन्ज गर्न हरेक कुरा लिन यिनै सुनिरहनु भएको छ. दोहोरो नागरिकता कुरा नागरिकता अधिकारका कुरामा गर्दै जाँदाखेरि अब उहाँहरूले परिभाषित रूपमा चाहिँ कुन किसिमको एनआरएन भन्ने भन्ने किसिम गरेका छ. तर हामी चाहिँ यसरी सोचौँ न, हामीले हाम्रा मेम्बर मात्रै होइन उहाँहरूलाई चाहिँ यस्तो एस्युरेन्स दिनु पऱ्यो कि नेपालको एयरपोर्ट छोडेर त्यो देशमा चाहेछु भने त्यहाँ एनआरएन छ है, इभन दो मैले मेम्बर नभए पनि त्यो सहयोग पाउँछु भन्ने किसिमको हामीले दिन सकेका छैनौँ कि. तर पहिले हामीले ट्राई त गराएको छौँ एकचोटि, तर पनि त्यो हुनसक्छ. अहिले एप्सद्वारा चाहिँ कुनै देश जानुहुन्छ भनेदेखि एनआरएन अस्ट्रियाको एपमा हेर्नुहोस्, यो त्यहाँको मेम्बरै नभए पनि एनआरएनले हेल्प गर्दो रहेछ अथवा यी हेल्पहरू मैले पाउन सक्दो रहेछु भन्ने कुराहरू बनाउन सकिन्छ. अहिले डिजिटल सबै कामहरू गर्न सकिन्छ, तर भनेर बोलेर मात्रै हुँदैन, विज्ञहरूबाट गराएर एप्लाई गर्न सक्छ.
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्. sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.